اللهم لا تجعلنا منهم، يا اللہ ہمیں ان میں سے نہ کرنا. تو ابھی تک ہم نے تین گروہوں کا ذکر پڑھ لیا ہے اور یہاں پہ جا کے ان تین گروہوں کی بات مکمل ہو گئی ہے. پہلے گروہ کا ذکر ہم نے آیت نمبر 1 سے 5 تک میں پڑھا، وہ تھے پکے مومن لوگ، متقی لوگ. اللہ تعالیٰ نے صرف دیکھے ان کے لیے فرمایا وَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ، آیت نمبر 5 نکال لیں. اور کسی کو نہیں اللہ نے فرمایا، ان کو نہیں کہا جن کی ابھی ہم نے مثال پڑھی ہے، کبھی چل پڑے کبھی رک گئے، کبھی چل پڑے کبھی رک گئے. ان کو نہیں کہا کہ یہ بھی کہیں فلاپ آ جائیں گے، یہ بھی کامیاب ہیں، چلو کبھی تو چل پڑتے ہیں. نہیں. پھر اس کے بعد آیت 6 اور 7 میں ان کا ذکر ہے کہ جو پکے کافر ہیں، سیل ہو چکے ان کے دل اور ان کے کان، ان کے لیے بھی بڑا عذاب ہے، ان کی آنکھوں کے آگے بھی پردہ پڑا ہوا. پھر تیسرا گروہ ہے آیت نمبر 8 سے لے کے 20 تک، اتنی ڈیٹیل اللہ تعالیٰ نے ان کی بتائی، اس لیے بتائیے کہ یہ ایسی ایک بیماری ہے سمجھ لیں، جو دیمک کی طرح، نفاق جو ہے نا سمجھ لیں ٹرمائٹ ہے. دیمک جیسے اندر اندر سے لکڑی کو کھوکھلا کر دیتا ہے نا، باہر سے آپ کو کیا لگتی ہے کہ میرا فرنیچر بالکل ٹھیک ہے، اندر اندر سے سارے کیڑے نے اس کو کھا لیا ہوتا ہے، پتہ اس دن چلتا ہے جس دن بالکل ہی آپ کی کرسی دھرام سے گر جاتی ہے. تو منافقت بھی ایسی ہی ہے، یہ نفاق کے کیڑا ہے، یہ کیڑا اندر اندر سے ایمان کو کھا لیتا ہے اور باہر سے انسان لگتا ہے کہ بس ایمان والا ہی ہے، کلمہ جو پڑھ رہا ہے، نمازیں جو پڑھ رہا ہے، مگر اندر سے کھوکھلا ہے بالکل، اس کا ایمان نہیں ہے. اب پیدا ہو گیا مسلمان کے گھر میں، یا بس دو چار ٹھونگے مار لیے تو بس اس نے سوچا کہ میں مسلمان ہوں، یا اس کی بھی بودر نہ کیا، اس کو بھی جو چیز بس دل کیا کبھی کر لیا، نہیں کیا تو نہیں کیا. تو یہ تو دیمک چاٹ رہی ہے اندر ہی اندر، اس کو ایسا مرض ہو گیا، اگر اس کا علاج نہ کرایا تو اس کے لیے وہ عذاب علیم ہے، دردناک عذاب ہے. اور اس کی ساری اللہ تعالیٰ نے صفات بتا دی، ان صفات کی لسٹ بنائے اپنے پاس کہ جو لوگ عمل کرنے والے ہیں، جو پکے ایمان والے ہیں، وہ کیا لگتے ہیں، بے وقوف لگتے ہیں یا نہیں، یہاں عقل مند لگتے ہیں. پھر ان کا ہم مذاق اڑاتے ہیں، ہنستے ہیں ان کے پیچھے، باتیں بناتے ہیں جب ان کے پیچھے ہوتے ہیں کسی اور مجلس میں، اور جب ان کے پاس جاتے ہیں تو پھر ہم ان کا دم بھرنے لگتے ہیں. کیا کرتے ہیں، دیکھیں اپنے اندر، اس کو بھی چیک کریں. پھر ہم جھوٹ پہ، کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا منافق کی نشانیاں، اور ان میں سے تین نشانیاں جو آپ صلی اللہ علیہ وسلم نے بتائیں، ان میں پہلی یہی ہے، جھوٹ بولنا، وعدہ خلافی کرنا، ایمان امانت میں خیانت کرنا. تو پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس میں پوری تینوں ہیں وہ تو پکا منافق ہے، جس میں ایک خصلت ہے تو وہ اس میں نفاق کی ایک سمجھ لیں چیز ہے، ایک صفت ہے، جب تک اس کو نہ چھوڑ دے. ایک ہوگی اس میں سے بات نا، اس کے اندر برائی ان تینوں میں سے، تو ایک نفاق کی تو وہ کیڑا ہے، ایک نفاق کا پورشن تو ہے اس کے اندر. پھر فساد فی الارض، فساد پھیلانا اور اپنے آپ کو کہنا ہم تو اصلاح کرنے والے ہیں. اور پھر اس کے بعد جب میری کنوینئنس ہوتی ہے، جب مجھے اچھا لگتا ہے، جب مجھے کسی بات کی لاجک پسند آ جاتی ہے، تب میں اس پہ عمل کرتی ہوں، یا دین کا کوئی بھی حکم آ جائے، چاہے وہ میری پسند کا ہو ناپسند کا ہو، میری خواہش کے مطابق ہو یا نہ ہو، میری کنوینئنس کا ہو یا نہ ہو، اس کے لیے مجھے رات کو جاگنا پڑے، یا اس کے لیے مجھے نیند قربان کرنی پڑے، یا اس کے لیے مجھے کوئی بھی اپنی جاب قربان کرنی پڑے، یا کچھ بھی قربان کرنا پڑے، میں کرنے کے لیے تیار ہو جاتی ہوں، کیونکہ بس اللہ کا حکم ہے. تو میں کدھر سٹینڈ کرتی ہوں، میں ان تین گروہوں میں کہاں ہوں؟ الحمدللہ کہ یہ دوسرا گروہ ہے، اس کے اندر تو ہم نہیں ہیں، ٹھیک ہے، اس پہ بھی اللہ کا شکر ادا کرنا چاہیے. اب پہلا گروہ رہ گیا یا تیسرا رہ گیا، یہ دو رہ گئے، آئی در اس میں سے ہیں یا اس میں سے ہیں. تو یہ آئینہ اللہ تعالیٰ نے دکھا دیا، اپنے ایمان کا جائزہ لو اور اپنی بیماری کا علاج کرو. اللهم طهر قلبي من النفاق وعملي من الرياء ولساني من الكذب وعيني من الخيانة فإنك تعلم خائنة العيون وما تخفي الصدور. يا أيها الناس اے لوگو, تمام یعنی لوگوں کو اللہ تعالیٰ نے خطاب فرمایا. اب الناس میں کون کون لوگ آ گئے, چاہے وہ مسلمان ہے چاہے کافر ہے, یہودی ہے عیسائی ہے مشرک ہے منافق ہے کوئی بھی ہے, تمام انسانیت کو اس قرآن میں خطاب کیا گیا ہے. اس سے پتہ چلتا ہے کہ یہ قرآن سب کے لیے ہے, کیونکہ اگر صرف مسلمانوں کے لیے ہوتا نا تو پھر یہ کہا جاتا یا ایہا الذین آمنوا, اے ایمان والو جو اس پہ ایمان لے آئے ہو تمہارے لیے یہ بات, لیکن قرآن پاک میں یا ایہا الناس بھی کہا گیا ہے. اس سے پتہ چلتا ہے کہ تمام انسانیت کو قرآن پاک خطاب کر رہا ہے, تمام انسانوں کے لیے ہے. یہ تمام انسانوں کے لیے کیا پیغام اللہ تعالیٰ نے دیا, آگے دیکھتے ہیں. اعبدوا ربکم, اے انسانیت اپنے رب کی عبادت کر, اے تمام انسانوں اپنے اللہ کی عبادت کرو, اپنے اللہ کی بندگی کرو. کیوں اللہ کی کیوں عبادت کریں, کیوں نہیں کسی بت کی عبادت کی جائے, کیوں نہیں عیسیٰ علیہ السلام کی عبادت کی جائے, کیوں نہیں اور کسی پیغمبر کی عبادت کی جائے, کیوں نہیں اور کسی قبر کی عبادت کی جائے, کیوں نہیں رسم و رواج کی عبادت کی جائے, کیوں نہیں اپنی برادریوں کی عبادت کی جائے, کیوں نہیں کی جائے اللہ کی کیوں عبادت کی جائے. اب کوئی اگر آپ سے پوچھے آپ اللہ کی کیوں عبادت کرتے ہیں, کیا وجہ ہے, کیوں نہیں کسی اور کی کر سکتے, اس کی وجہ دیکھیں. الذی خلقکم, اس نے تم کو پیدا کیا اور صرف تم کو نہیں پیدا کیا, والذین من قبلکم, اور جو تم سے پہلے لوگ آئے ہیں ان کو بھی اسی نے پیدا کیا. تو جو پیدا کرتا ہے سب سے پہلا حق اسی کا ہوتا ہے, تم اس کی عبادت کرو جس نے تمہیں بنایا ہے. اور عبادت کا معنی کیا ہے, عبادت دو چیزوں کو آپ یہاں پہ لکھ لیں اپنے لیے. عبادت کا ایک معنی تو جیسے آپ کو پتا ہے جو بھی ایکٹس آف ورشپ ہیں, جو بھی جس کو کہیں گے ایک عبادت کے جو طریقے ہیں, مثال کے طور پہ نماز روزہ سجدہ حج طواف, یہ سب عبادتیں ہیں ریچولز ہیں ایکٹس آف ورشپ ہیں. تو ورشپ صرف اسی کو کیا جائے, ٹھیک ہے, ایک تو یہ مانا ہو گیا یہ سب چیزیں صرف اس کے لیے ہوں. نمبر ٹو کیا مانا ہے, عبد کا غلامی سلیوری, صرف اسی کی غلامی کرو. جیسے ہم نے کہا ایاک نعبد, وہاں پہ بھی میں نے آپ کو یہی بات بتائی تھی. تو غلامی کیا پارٹ ٹائم ہوتی ہے یا فل ٹائم ہوتی ہے؟ جب کوئی کسی کا غلام ہوتا ہے تو کیا کبھی کوئی پارٹ ٹائم بھی غلام ہوتا ہے کہ میں 9 to 5 آپ کا غلام ہوں اس کے بعد میں گھر جا رہا ہوں؟ نہیں, وہ تو نوکری ہوتی ہے, غلامی نہیں ہوتی. غلام کو خرید کے لایا جاتا ہے اور اس کے بعد وہ مالک کے انڈر ہوتا ہے, جب بھی اس کا مالک چاہے گا اسے کوئی بھی کام لے سکتا ہے. وہ نہ نہیں کہہ سکتا غلام, وہ شرائط نہیں رکھ سکتا غلام کہ میری یہ کنڈیشنز ہیں, اس کنڈیشن میں پہ میں کام کروں گا اس پہ نہیں کروں گا, ٹھیک ہے. تو غلامی کرو اپنے رب کی, یعنی اس کا مطلب کیا ہے کہ غلام ساری عمر غلام ہی ہوتا ہے, وہ سارا 24/7 غلام ہوتا ہے. وہ یہ نہیں ہوتا کہ خوشی میں تو میں اپنی مرضی کروں گا اور باقی ٹائم آپ کی غلامی, غم کا موقع ہوگا تو میں اپنے طریقوں پہ چلوں گا باقی ٹائم آپ کی غلامی, ایسے نہیں کر سکتا غلام. غلام فل ٹائم غلام ہے. تو اپنے رب کی عبادت کرو, اس کی بندگی کرو. کیسے اللہ کی بندگی کریں کہ اللہ تعالیٰ کو اپنا سب کچھ بنا لے, اپنی زندگی اسی کے لیے گزارنی, اسی کا حکم سب سے اوپر ہو, حرف آخر ہو, یعنی اس سے آگے نہیں کسی کی بات ہو کہ اب میرے پیرنٹس یہ کہتے ہیں اب کیا کروں, پیرنٹس کو تو نہیں ناراض کر سکتے. या मेरे हस्बैंड ये कहते हैं तो अब क्या करूं, हस्बैंड को तो नहीं नाराज कर सकते, नहीं, तो उनका हुक्म अल्लाह के हुक्म के ऊपर नहीं चला जाएगा, सबसे टॉप पे अल्लाह ही का हुक्म रहेगा। अगर अल्लाह का हुक्म कुछ है और किसी और का हुक्म उसके अगेंस्ट है, अल्लाह के हुक्म की मुखालफत में है, और आपने उस बंदे का हुक्म मान लिया, तो इसका मतलब है आपने उसको हुक्म को अल्लाह के हुक्म से भी ऊपर कर दिया, उससे भी आगे कर दिया। ये नहीं कर सकते, इबादत सिर्फ अल्लाह की करनी है। अगर हम देखें अपनी जिंदगी में, सुबह से शाम तक जिंदगी की मसरूफियात देखें, किसके लिए जिंदगी गुजार रहे हैं, क्योंकि यहां पे तो ये है कि अल्लाह की इबादत करो, यानी उसके हो जाओ, उसके लिए जिंदगी गुजारो, सिर्फ मुसल्ले पे खड़े होकर अल्लाह के ना हो जाओ, बाकी वक्त में भी अल्लाह के होके रहो। ये अल्लाह ताला का मुतालबा है, डिमांड है कि मैंने जो जिंदगी तुम्हें दी है ना, मैंने तुम्हें पैदा किया, तो ये जिंदगी फिर मेरे लिए तुम गुजारोगे ना, फिर मेरे होके रहोगे, फिर मुसीबत में मुझे ही पुकारोगे, फिर खुशी में भी मेरी तरफ ही आओगे। सारी जिंदगी तुमको अल्लाह के होके रहना है, क्योंकि जिंदगी तुम्हें किसने दी है, ये जिंदगी किसकी दी, अल्लाह दी, खलकाकुम, उसने तुम्हें पैदा किया, तुम क्या थे, क्या थे तुम बताओ, तुम्हारा तो कोई नामो निशान ही नहीं था, कोई वजूद ही नहीं था। जिसने तुम्हें पैदा किया, क्या उसका हक नहीं है कि तुम उसकी मान के चलो। आपके लिए कोई जरा सा काम कर देना, मिसलन आप कहीं जाते हैं तो आपके लिए कोई दरवाजा ही खोल देता है, तो आप थैंक यू बोलते हैं, एक एहसान बंदी, एक शुक्रिया, एक दूसरे का यानी आप ये समझते हैं कि इसने मेरे साथ एक भलाई की है, सिर्फ दरवाजा खोला है आपके लिए। और एक वो रब है जिसने आपको ये जिंदगी दी है, ये वजूद दी है कि आज मैं और आप यहां बैठे हैं, तो उसका तो एहसान ही एहसान है हम पर, वजूद दे के भी छोड़ नहीं दिया, फिर आगे क्या क्या हमारे लिए किया वो आगे बात आ रही है, तो उसका कितना बड़ा एहसान है। और उसका एहसान ना माना जाए और उसकी कदर ना की जाए और उसको पहचाना ही ना जाए कि किसने मुझे बनाया, और अप्रिशिएट ही ना किया जाए और उसका शुक्रिया ही ना किया जाए, तो ये कितनी बड़ी नमक हरामी है। क्या कहेंगे उसको, नमक हराम कहेंगे ना, जिसकी खाता है उसी को भूल जाता है। तो उम्र के तो किसी भी हिस्से में अल्लाह को नहीं छोड़ना, और वुदू रब्बा को इबादत करो, गुलामी करो अपने रब की, तो सारी जिंदगी गुलामी होती है। किसी लाइफ के फेज में ऐसे नहीं आप कह सकते कि जवानी दो मेरी किसी और के लिए और बुढ़ापा अल्लाह के लिए, बचपन है तो वो कहीं और के लिए और जो उधेड़ उम्र है वो किसी और के लिए। हम तो कभी घरों के होके रहते हैं, कभी बच्चों के होके रहते हैं, कभी शौहर के होके रहते हैं, कभी जॉबों के होके रहते हैं, अल्लाह के तो होके कभी नहीं रहते। हाँ ये जरूर है, जब सारे ही हमें छोड़ देते हैं तो फिर हम अल्लाह की तरफ आ जाते हैं। जबकि अल्लाह ताला का मुतालबा क्या है कि सारी उम्र उसके होके रहो। तुम अपनी अच्छी अच्छी उम्र के दिन जो हैं, जो जवानी के दिन, जो तुम्हारे प्राइम टाइम है, जो बेस्ट फेज ऑफ लाइफ है, अब पूरी जिंदगी में आप देखें ना, आपका बेस्ट फेज कौन सा होता है, यूथ, यंग एज, फुल ऑफ लाइफ, फुल ऑफ एनर्जी, वो किसी और को दे देते हो, और जब किसी ना काम के रह जाते तो फिर वो लाइफ का टाइम अल्लाह को देने के लिए आते हो। तो अल्लाह ताला ने तो क्या फरमाया, और बुदू रब्बकुम, अल्लाह का राइट है सबसे पहले तुम्हारे ऊपर, इसलिए कि उसने तुमको पैदा किया है। अपनी पैदाइश पे गौर करो, अगर इंसान अपनी पैदाइश पे गौर करे ना, तो देखें इंसान क्या है, थोड़ा सा साइंटिफिकली इसको देखते हैं। मर्द का जो कतरा होता है, जो वो टपकाता है, उससे 250 मिलियन उसके अंदर स्पर्म्स होते हैं जो औरत के जिस्म में दाखिल होते हैं और एक बहुत मुश्किल सफर तय करके ओवन तक पहुंचते हैं। सोचें 250 मिलियन स्पर्म, 1 मिलियन पता है कितना होता है, 10 लाख, तो 250 मिलियन। अब ये छोटे छोटे स्पर्म्स ना ट्रेवल कर रहे हैं और इनमें से सिर्फ 1000 ये सफर करने में तय करने में कामयाब होते हैं, बाकी नाकाम रह जाते हैं। और ये 5 मिनट्स के सफर के बाद वो ओवम तक पहुंचते हैं, जो कितना होता है तकरीबन नमक का जो एक जर्रा है ना उसका भी हाफ कर दे उतना होता है सिर्फ एक स्पर्म को वो अपने अंदर दाखिल होने देता है। ये है हमारे इस वजूद की इब्तदा। और देखिए इस नाचीज को अल्लाह ताला ने कैसे कोई चीज बना दिया, एक नमक के आधे के बराबर जो जगह है उसके अंदर एक स्पर्म दाखिल हुआ, सिर्फ एक। इसीलिए तो वो कहता है अल्लज़ी खलक़कुम, उसने तुमको पैदा किया। ये एहसान नहीं देखते तुम उसका, क्या खुद पैदा हो गए थे या किसी और में ताकत थी कि तुम्हें ये वजूद दे देता। और मिन सुलालतिन है ना कुरान में, मिन सुलालतिन, सुलाला कहते हैं किसी चीज का जो बेहतरीन हिस्सा होता है। तो ये जो जिससे इंसान पैदा होता है ना, ये मादा तौलीद, इसमें सिर्फ स्पर्म नहीं होता और भी मुख्तलिफ मादे होते हैं। तो जो बेस्ट चीज होती है ना अल्लाह ताला उससे इंसान को पैदा करता है, उससे तुम्हें ग्रो करता है। तो तुम उसकी गुलामी करो ना। फिर देखो यूट्रस में चिपकने वाले लोथड़े को देखें, वो जब मर्द का स्पर्म और औरत के ओवन में वो दाखिल हो जाता है तो अब यहां पे वो बढ़ना शुरू करता है, मल्टीप्लाई होता है, इंसान आगे से आगे बढ़ता है। लेकिन इतना छोटा होता है कि माइक्रोस्कोपिक होता है, माइक्रोस्कोप से सिर्फ खुर्दबीन से देख सकते हैं। और फिर ये लीच की तरह, जिसको कहते हैं ना अलका, अलका लीच को कहते हैं, लीच की तरह मां के यूट्रस के साथ चिपक जाता है। तो कभी अपने वजूद को सोचें कि कभी मां के रहम के साथ में ऐसे चिमटी हुई थी जोंक की तरह, फिर अल्लाह ताला ने इस तरह का बना दिया मुझे। रहमे मादर में इंसान के 3 स्टेजेस होते हैं। इन स्टेजेस में एक स्टेज पता है कौन सा होता है, जब इंसान 8 वीक्स का होता है उस वक्त से लेके पैदा होने तक जो फेटल स्टेज होता है, तो वो जो बच्चा होता है वो उसकी, यानी बच्चा कहेंगे उसको बच्चा भी नहीं कह सकते, वो जो जो भी चीज होती है ना एक फीटस होता है, उसकी शक्लो शबाहत, उसके हाथ पैर बिल्कुल इंसान की तरह होते हैं, बन जाते हैं। मगर वो पता है कितना होता है, सिर्फ 3 सेंटीमीटर का। अगर आपके पास कहीं रूलर पड़ा हुआ है तो आप इसमें देखें सेंटीमीटर लिखा होगा, 1 सेंटीमीटर कितना है, कितना है बताएं, और 3 सेंटीमीटर कितना है, ये आप अपनी उंगली की पोर है ना, इससे भी छोटा। तो आप इतना नन्ना सा इंसान था, सिर्फ इतने से थे हम, और अल्लाह ताला ने फिर बढ़ा के ये वजूद दे दिया। वो कहता है देखो मैंने तुम्हें बताया, तुम्हें अब मेरी बात माननी चाहिए ना, या किसी और का हक होना चाहिए तुम्हारे ऊपर। कोई की कोई मशीनरी बनाता है, कोई जो इजाद करने वाला होता है, तो वो सबसे पहले अपना हक समझता है ना उस पर, उसको पता होता है कि इसने ऐसे कैसे काम करना है, ये किस तरह से अगर इसको ऐसे यूज किया गया तो ये खराब हो जाएगी, इसकी ये इंस्ट्रक्शंस हैं, अल्लाह ताला ने बताया किस किस तरह तुमने चलना है, और उन्हीं इंस्ट्रक्शंस को फॉलो करना उसकी गुलामी है। वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, अल्लाह ताला फरमाते हैं मैंने तो पैदा ही इंसानों और जिनों को इसलिए किया कि वो मेरी गुलामी करें, इसी मकसद के लिए तो बनाया था कि वो मेरी इबादत करें, इसके लिए तो नहीं बनाया कि दुनिया के हो जाओ तुम, इसके लिए तो नहीं बनाया कि बस अपनी ख्वाहिशात पूरी करते रहो, इसके लिए तो नहीं बनाया कि तुम अपने नफ्स की गुलामी करोगे जो मेरी मर्जी आएगी। आपने क्या अपने आप को खुद बनाया जो आप अपनी मर्जी करेंगे, या पैसे के जो गुलाम है, तो क्या आपको पैसे ने बनाया। जिसकी भी गुलामी अल्लाह को छोड़ के करोगे वो तुम्हें तबाह कर देगा। और जब इंसान अल्लाह के हुक्म को छोड़ के किसी और के हुक्म को मानता है, अल्लाह के हुक्म को एक तरफ रख देता है, पीछे कर देता है, और किसी और के हुक्म को आगे कर देता है, उसको प्रेफर करता है, तो उसने फिर क्या अल्लाह की गुलामी की या किसी और की। तो अल्लाह ही की गुलामी जो है ये है असल में सिरात मुस्तकीम, ये है सीधा रास्ता। और कब तक ये गुलामी करनी है, सूरत अल हिज्र में है आयत नंबर 99 में, وَعْبُدُ رَبَّكُمْ حَتَّى يَأْتِيَكَ الْيَقِينَ, اپنے رب کی عبادت کرو حتیٰ کہ تمہیں یقین آ جائے. یقین کا معنی یہاں پہ کیا ہے؟ موت. موت تک اللہ کی غلامی کرنی ہے. اس سے پہلے ایک لمحہ بھی اللہ کی غلامی چھوڑنی نہیں ہے. انبیاء نے اپنی اولادوں کو بھی یہی وصیت کی ہے, اور سارے پیغمبروں کا یہی پیغام رہا ہے. تو یہ یونیورسل میسج ہے, پوری ہیومینٹی کے لیے ہے میسج, کہ اللہ کی عبادت کرو. اور یہ اللہ تعالیٰ کا حق ہے, بخاری میں اللہ کا حق ہے اپنے بندوں پہ کہ وہ صرف اسی کی عبادت کریں اور کسی کو بھی اس کا شریک نہ بنائیں. اور بندوں کا پھر حق اللہ پہ کیا ہے؟ کہ جب وہ اللہ کا حق ادا کریں گے تو اللہ تعالیٰ پھر ان کو عذاب نہیں دے گا. تو اللہ کے بن کے رہو, اور اللہ کی عبادت کے کون کون سے راستے ہیں, کیسے کریں گے اللہ کی عبادت کیسے کریں گے؟ کیا اگر آپ کو پوچھا جائے کہ آپ بتاؤ اس کی پریکٹیکلی کیا کرو گے پھر اللہ کی عبادت کرنے کے لیے؟ اب یہ بات تو ٹھیک ہے, اللہ کی عبادت کرو, کیا کریں پھر؟ کہ اللہ کو اپنا سب کچھ بنا لینا. کبھی انسان اپنی زندگی میں ماں کو سب کچھ بنا لیتا ہے, کبھی باپ کو سب کچھ بنا لیتا ہے, پھر شوہر کو سب کچھ بنا لیتا ہے, پھر بچوں کو سب کچھ بنا لیتا ہے. یعنی جو حیثیت آپ انسانوں کو دیتے ہیں نا, وہ تو رب کو دینی چاہیے, کیونکہ ہم سب کو بنایا اسی نے, تو اس کو اپنا سب کچھ بنانا تھا. آپ نے ڈفرینٹ چیزوں کو بنا لیا. سب سے پہلی تو یہ بات ہے کہ اللہ کو اپنا سب کچھ بنا لیں. دوسری بات کیا ہے؟ اللہ کی یاد میں زندگی گزارنا. ایک تو نا زبان سے ذکر کرنا, دوسرا اس کی یاد میں اپنی زندگی گزارنا, یعنی اس کا خیال ذہن میں رہے کہ میرے رب کا مجھ پہ احسان ہے, میں نے اس کی نافرمانی نہیں کرنی. اگلی نمبر 3 بات ہے کہ اسی کو مدد کے لیے پکارنا. جب کبھی مدد کی ضرورت ہو تو اسی کو پکارنا, نظریں اٹھیں تو اسی کی طرف اٹھیں. نمبر 4 یہ کہ ٹرسٹ, بھروسہ صرف اللہ کی ذات پہ کرنا. کہتے ہیں کہ جو ہے اگر بھروسہ سیکھنا ہے تو ایک بچے سے سیکھو. ایک بچے کو اپنی ماں پہ کیسا بھروسہ ہوتا ہے نا, اب وہ نا آپ بیبیز کو دیکھیں, چھوٹے بچوں کو دیکھیں, اتنے چھوٹے ہوتے ہیں, معصوم, ان کو کچھ سمجھ نہیں ہوتی, لیکن ان کو یہ لگتا ہے کہ ان کی ماں ان کو بچا لے گی ہر حام سے, ہر ایک خطرے سے, ہر ایک تکلیف سے. تو ان کو کوئی بھی تکلیف ہوتی نا, وہ ماں کی طرف بھاگ کے آتے ہیں, بھاگے ماں کی طرف آتے ہیں. کوئی ان کو خطرہ محسوس ہوتا ہے تو ماں سے آ کے چمٹ جاتے ہیں. حالانکہ وہ کیا ہے, وہ ایک کمزور سی عورت ہے, وہ تو نہیں ان کو بچا سکتی نا. لیکن اس بچے کا بھروسہ دیکھو ماں پہ کتنا, وہ آ کے اسی کے ساتھ چمٹتا ہے, اس کو لگتا ہے کہ یہ مجھے ہر چیز سے بچا لے گی. تو سبحان اللہ, پھر کئی مفسرین ایسے کہتے ہیں کہ دیکھو ایک بچہ ایک کمزور کے اوپر ایسا بھروسہ کرتا ہے کہ اس کو لگتا ہے کہ یہ اس کو ہر ایک چیز سے, ہر ایک خطرے سے, ہر ایک برائی سے بچا لے گی. اور تمہارا رب تو ہر طاقت کا مالک ہے, وہ واقعی تمہیں بچا سکتا ہے, لیکن تم اس کے پاس ایسے چمٹ کے نہیں آتے, تم اس کی طرف ایسے نہیں دوڑ کے آتے جیسے ایک بچہ ماں کی طرف دوڑ کے آتا ہے. تو اگر بھروسہ سیکھنا ہے تو اس بچے سے ہی سیکھ لو, جو کتنی امید کے ساتھ, کتنے بھروسے کے ساتھ اپنے آپ کو ماں کے آگے گرا دیتا ہے, اس کے دامن کو پکڑ لیتا ہے, اس کے دامن میں اپنا سر چھپا لیتا ہے. اس کو لگتا ہے بس یہ ہی ہے, اسی نے مجھے بچا لینا. وہ کمزور پہ اتنا بھروسہ کرتا ہے, تم ساری طاقتوں کے مالک پہ بھی اس طرح بھروسہ نہیں کرتے. تو ٹرسٹ صرف اللہ کی ذات پہ کرنا ہے. نمبر 5 یہ کہ اللہ کی اطاعت کرنی ہے, یہ بھی عبادت ہے. پھر اگلی بات یہ کہ اللہ کے لیے زندگی گزارنی ہے. عام طور پہ جب لوگ بولتے بھی ہیں نا, بات کرتے ہیں تو کہتے ہیں کہ اس سے بڑی محبت کا اظہار کرتے ہیں, میری تو زندگی بس تمہارے لیے. کبھی بیوی شوہر کو کہتی ہے, کبھی ماں باپ بچوں کو کہتے ہیں, میں تو اس کے لیے جیتی ہوں, ہے نا. तो जीना तो अल्लाह के लिए है। इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन, मेरी तो नमाज भी, मेरी कुर्बानी भी, मेरा जीना मरना मेरे रब के लिए। झूठ बोलते हैं फिर ये तो झूठ है। हम तो बच्चों को कहते हैं मैं तो इसके लिए जीती हूं, बस यही है, बस जैसे कि बस इसी, यही मेरी कुल कायनात है। और अगर इनमें से फिर कोई रिश्ता जुदा हो जाता है तो फिर इंसान कहता है अब मुझे किसके लिए जीना है, क्योंकि वो वाकई उसी के लिए जी रहा था, अल्लाह के लिए तो कभी सोचा ही नहीं कि हम जिए। किसी को ये भी कहते हुए सुना है कि मैं अल्लाह के लिए जीती हूं, मेरी जिंदगी उसके लिए, कभी सुना आपने? मैंने तो कभी नहीं सुना। यही सुनते हैं फलाने के लिए, फलाने के लिए। किसी को किससे मोहब्बत हो जाती है, कहता मैं इसके लिए जीता हूं, इसी के लिए मरता हूं, इसी के लिए जीता हूं, इसी इश्क के अंदर शेरो शायरियां होती हैं। फिर मगर कोई ऐसा दीवाना नजर नहीं आता कि जो अल्लाह के लिए भी ऐसा कह रहा हूं कि जिसने जिंदगी दी है कोई ये भी तो कहे कि मैं उसके लिए जीता हूं। कितने एहसान फरामोश हैं हम। जिंदगी उसने दी है और जी किसी और के रह रहे हैं। कोई माल की खातिर जीता है, कोई शोहरत की खातिर जीता है, कोई इज्जत की खातिर जीता है। जब हम कहते हैं इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, सुन ये कहना तो आ गया लेकिन इसका मतलब समझते हैं? इन्ना लिल्लाहि, हम अल्लाह के लिए तो हैं, तब भी झूठ बोलते हैं। कहाँ है अल्लाह के लिए, कहाँ है? मैं आपके लिए हूं, मैं आपकी हूं, सिर्फ और सिर्फ आपकी। एक डायलॉग हम किन के लिए बोलते हैं? मैं तुम्हारी हूं, मेरी तो जिंदगी तुम्हारी है, ये किन के लिए बोलते हैं? कभी शऊर के साथ अल्लाह के लिए बोला? ये तो हमने रटे हुए अरबी में अल्फाज तो हम कह देते हैं चलो ये भी बोलना, इन्ना लिल्लाहि व इन्ना। कभी वाकई शऊर से दिल ने ये कहा? अल्लाह मेरी जिंदगी आपकी है, मेरा जीना मरना तेरे लिए है मेरे रब। हम दूसरों को कहते हैं वो मीन है, वो सेल्फिश है, वो मतलबी है, वो फलां है। हमसे ज्यादा मतलबी कौन हो सकता है? जिंदगी किसी से ली हुई है और जीते किसी और के लिए। सुभान अल्लाह। इसीलिए अल्लाह ताला ये फरमाते हैं वबुदू रब्बकुम, अपने रब की इबादत करो, उसकी गुलामी करो, उसके हो जाओ, उसके बन के रहो, उसने तुमको पैदा किया है, लोगो आओ उसकी तरफ, सबको दावत है, ए काफिरों तुम भी उसकी तरफ आ जाओ, तुम्हें भी उसी ने पैदा किया है, सिर्फ मुसलमानों पे नहीं उसका एहसान, तुमको भी तो उसी ने पैदा किया है। और जो तुम्हारे बाप दादा थे, तुम सोचते हो कि हमारे बाप दादा तो किसी और की पूजा करते थे, वो तो कुछ और मानते थे, तो हमने तो उन्हीं के रास्ते पर चलना है। नहीं, तुम्हारे बाप दादा को भी अल्लाह ने पैदा किया है, वो भी अल्लाह ही की मखलूक थे, तो जैसे तुमसे गलती हो सकती उनसे भी गलती हो सकती। अब अक्सर देखें इंसान के जहन में होता है कि हमारे माँ बाप या हमारे बाप दादा या हमारे अबाओ अजदाद का जब वो जिक्र करता है ना तो इतनी ताजीम होती है ऐसे लगता है वो कभी कोई गलती कर ही नहीं सकते थे, तो इतने बस इतनी ऐसी चीज थे ना कि उनसे कभी कुछ गलत हो ही नहीं सकता, तो उनकी हर चीज एक्सीलेंट है, बस वो तो जैसे हर खता से पाक है। ऐसा नहीं है, वो भी अल्लाह की मखलूक है, वो भी आपकी तरह के और मेरी तरह के इंसान ही थे, ठीक है। काबिले ताजीम हमारे लिए इसलिए हैं, काबिले इज्जत इसलिए हैं कि वो हमारे बड़े थे, मगर इससे आगे ये नहीं है कि वो परफेक्ट थे, वो भी अल्लाह की मखलूक है और उनसे भी गलतियां हुई हैं और होती हैं गलतियां, क्योंकि वो इंसान थे। तो अगर उन्होंने कोई चीज गलत की है तो तुम अंधाधुंध उनको फॉलो नहीं करोगे, ये ना देखो कि ये मेरे आबाओ अजदाद का रास्ता था तो मैंने वो फॉलो करना, ये देखो कि हक का रास्ता कौन सा है, सही रास्ता कौन सा है, मैंने उसको फॉलो करना। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया कि सबसे बड़ा गुनाह कौन सा है, آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ کے ساتھ جو تمہارا خالق ہے اس کے ساتھ کسی کو شریک کرنا یہ سب سے بڑا گناہ ہے، سب سے بڑا گناہ. یہ تمہیں پیدا اس نے کیا اور تم ماننا کسی اور کی شروع ہو جاؤ، کبھی نفس کی مانو اور کبھی کسی اور کی مانو. اور یہ تم سب کیوں کرو گے، کیوں اللہ کی عبادت کرنا ضروری ہے بتائیے. اگر ہم سے کوئی پوچھے اس کا فائدہ کیا ہے، یا اگر نہیں کرتے تو کیا نقصان ہے، کیا کہیں گے آپ؟ پہلے تو یہاں پہ یہ پتہ چل گیا نا آپ کیوں کریں گے اللہ کی عبادت. آگے بھی اس کا جواب ہے، الذی، دیکھیں الذی خلقکم ہے، آگے بھی ہے الذی جعل لکم، ہے نا اگلی جو آیت ہے. مگر اس سے پہلے ایک بات کہی گئی ہے، کیا فائدہ ہوگا آپ کو اللہ کی عبادت کرنے کا، یا اگر نہیں کرتے تو کیا نقصان ہوگا، اس کا جواب ہے یہاں پہ، لعلکم تتقون، اس لیے تم اللہ کی عبادت کرو. اچھا اگر ہم یہاں سے دیکھیں نا، یا ایھا الناس اعبدوا ربکم، اے انسانوں، اے انسانیت، اے لوگوں، اللہ کی عبادت کرو، رب کی عبادت کرو، اپنے رب کی. سب سے پہلے تو اپنے رب کی، کم کے اوپر آپ ذرا توجہ دیں، وہ تمہارا ہی رب ہے، وہ ہے تمہارا رب. تم اوروں کو رب بنائے ہوئے ہو، وہ ہے، اس نے تمہیں پیدا کیا، اس نے تمہیں سب کچھ دیا، وہ تمہارا ہی تو ہے. جو جس کی بنائی ہوئی چیز ہوتی ہے وہ اس کو کتنی پیاری ہوتی ہے نا. تو اللہ تعالی کو بھی اپنی بنائی ہوئی مخلوق بہت پیاری ہے، اس کو بہت محبت ہے. تو کہتا ہے کہ عبادت کرو اپنے رب کی. آگے آپ اس کو یہاں سے جوڑے، لعلکم تتقون، اس لیے عبادت کرو تاکہ تم بچ سکو. ٹھیک ہے، کس لیے عبادت کرنی ہے؟ کیا بچ جائیں، کس چیز سے بچنا ہے؟ دنیا میں بھی غلط راستے پر چلنے سے، کیونکہ اگر تم نے اس کی نہ مانی نا، دنیا کا بھی نقصان ہے. دنیا میں بھی تمہیں کبھی پیس آف مائنڈ نہیں ملے گا، کبھی سکون نہیں آئے گا. تمہیں ترقیاں مل بھی جائیں، تمہیں مال مل بھی جائے، تمہیں گھر مل بھی جائیں، عالی شان چیزیں بھی مل جائیں، لیکن دل کا سکون کبھی نہیں ملے گا، چین کبھی نہیں آئے گا، کیونکہ تم نے اپنی روح کو اپنے رب سے توڑا ہوا ہے، دور کیا ہوا ہے. یہ روح جو ہے نا، یہ اپنے رب سے ملنے کے لیے تڑپتی ہے، یہ اپنے رب کے سے جڑنے کے لیے تڑپتی ہے. یہ جسم ہے، یہ مٹی کا بنا ہوا ہے، روح کیا ہے؟ روح اللہ تعالیٰ نے اپنے پاس سے پھونکی کی. روح مٹی کی نہیں ہے بنی ہوئی، روح اللہ کی طرف سے آئی ہے. تو اس جیسے یہ جسم ہے نا، یہ مٹی کی طرف اٹریکٹ ہوتا ہے، یہیں کی چیزیں، مادی چیزیں، ان کی طرف اٹریکٹ ہوتا ہے، اسی طرح روح اللہ کی طرف اٹریکٹ ہوتی ہے. تو جسم کو تو ہم سب چیزیں پہنچا رہے ہیں، اس کو تو لگژریز دے رہے ہیں، اس کو تو کھلا رہے ہیں، پلا رہے ہیں، پہنا رہے ہیں، آرام کا اس کا خیال رکھ رہے ہیں، روح کا کیا حال ہے؟ روح اندر سے ویک سے ویک ہوتی چلی جا رہی ہے، کیونکہ اس کی کوئی غذا نہیں مل رہی. اس کی غذا کہاں سے ملے گی؟ اس کی غذا بھی آسمان سے ہی آئے گی، کیونکہ یہ تو وہاں کی چیز ہے نا، تو اس کی غذا بھی وہیں سے آئے گی. اور اس کی غذا ہے یہ قرآن، یہ وحی جو آسمان سے نازل ہوئی ہے. اس کو اس کے رب کے ساتھ جوڑیں تب یہ سکون پائے گی. اس کے سامنے آپ سونے چاندی اور دنیا کے خزانوں کے ڈھیر بھی لگا دیں گے تو یہ روح چین نہیں پائے گی جب تک اس کو اپنے رب کے ساتھ نہ جوڑیں. ایسے ہی ہے جیسے آپ بھوکے کے سامنے زیور لا کے رکھ لیں اور آپ اس کو کہیں لو یہ زیور میں تمہیں دیتی ہوں. زیور تو کتنا قیمتی ہے، وہ کہتا ہے مجھے روٹی دے دو، مجھے پیاس لگی، مجھے پانی دے دو، میں نے زیور کا کیا کرنا. اسی طرح یہ روح ہے، آپ اس کو بہلاتے ہیں دنیا کے نغموں سے، گانوں سے، میوزک سے، پیسوں سے، بڑے گھروں سے، اس روح کو بہلانے کی کوشش کرتے ہیں. تو وہ اس کو کیا، وہ تو پیاسی ہے، وہ تو بھوکی ہے، اس کو رب کے ساتھ کنیکشن چاہیے. آپ ان کو ان چیزوں سے اس کو روح کو بہلانے میں لگے تو اس کو تو کبھی ان سے چین نہیں آئے گا. اور آپ سوچتے ہیں چین کیوں نہیں آ رہا، سکون کیوں نہیں آ رہا، اور لے کرو، اور لے کرو، اور ملے گا نا پھر سکون آئے گا. وہ تو اور لاتے جائیں گے لیکن وہ اس کے لیے ہے ہی نہیں. بھوکے کے لیے اس خزانے بھی آگے رکھ دو، اس کے لیے وہ کوئی کام کے نہیں جب تک اس کو روٹی نہ مل جائے. اسی طرح یہ روح کا حال ہے، आप गलत दरवाजे पर नॉक कर रहे हैं। इसको रब के साथ जोड़ें तो लअल्लकुम तत्तकून, ताकि तुम बच सको, दुनिया में भी तुम्हारी जिंदगी सुखी गुजरेगी और आखिरत में क्या, अल्लाह के अजाबों से बच सको। बचने का यही नुस्खा है कि अल्लाह की इबादत करो। अब ये ऐसे ही है जैसे कोई डॉक्टर किसी मरीज को कह दे आपका मर्ज जो है ना इतना आगे बढ़ गया, आपके बचने की सिर्फ एक सूरत है कि आप ये दवाई इस्तेमाल करें, वरना आप बचेंगी नहीं। तो वो क्या करेगी मरीज, वो तो जितनी मुमकिन कोशिश उससे हो सकती है, महंगी से महंगी दवाइयां चाहे कितनी भी तकलीफ दे है उस इलाज को कराना, या कितना भी तकलीफ दे है उसके और साइड इफेक्ट्स हैं, मगर वो उसको उस दवा को इस्तेमाल करेगी ना। क्यों? इसलिए कि उसको पता है कि बचत की सूरत सिर्फ यही है। हालांकि ये तो छोटी सी जिंदगी है जिसको बचाने के लिए वो इतने जतन कर रही है, जिसने बचना फिर भी नहीं है, फिर भी एक दिन खत्म हो जाना है। और उस जिंदगी के बारे में क्या ख्याल है जिसने कभी खत्म नहीं होना, उस जिंदगी को बचाने के लिए हमें कितनी कोशिश करनी चाहिए। अगर अल्लाह ताला ने बता दिया है कि बचने की सिर्फ एक ही सूरत है कि तुम सिर्फ अपने रब की इबादत करो, तो फिर क्या हमें आखिरी हद तक कोशिश नहीं करनी कि हम अपने आप को बचा लें? बीमारी से इतना डरते हो कि मर ना जाओ, हालांकि बीमारी मार नहीं सकती, फिर भी इतना डरते हो, हर तरह का इलाज कराने पे तैयार हो जाते और जहन्नम से नहीं डरते, जिसका अजाब इतना सख्त है कि कभी चैन आएगा ही नहीं। बीमारियों की तकलीफ से इतना खौफ है कि मर ना जाऊं, मौत ना आ जाए, तकलीफ ना हो जाए, और वहां पे मौत मांगेंगे तो तब भी मौत नहीं आएगी, तकलीफ ही तकलीफ है, क्या उससे बचने की फिक्र नहीं है? देखें किसी बंदे को जिसको कोई डॉक्टर ऐसी बीमारी बता दे, कैसे दौड़ता है दवा के लिए, कहीं दूर भी मिल रही होगी ना वहां से भी मंगवाएगा, उसकी भाग दौड़ देखें, उसकी तड़प देखें उस दवा के लिए कि जल्दी मुझे मिल जाए ताकि मैं ठीक हो जाऊं। और अल्लाह ताला फरमाते हैं अपने आप को बचाने के लिए ये काम करो वरना बचोगे नहीं तुम। और वो रब आगे उसके एहसानात देखें, अल्लाह ताला ने अपने एहसानात यहां पे गिनवाए हैं इसलिए नहीं कि एहसान जिता रहा है, इसलिए कि तुम आ जाओ उसकी तरफ, उसके बंदे बन जाओ। फिर देखो उसने तुम्हें पैदा करके ऐसे ही नहीं छोड़ दिया कि ठीक है पैदा कर दिया और उसके बाद ना उसका जिंदगी में दोबारा ये जमीन पे रहने का कोई इंतजाम है, ना कोई खुराक का इंतजाम है, ना यहाँ पे कुछ चलने फिरने का इंतजाम है, ना पानी का इंतजाम है, कुछ भी नहीं, बस ऐसे ही उसको छोड़ के बस किसी जगह पे भी डाल दिया। नहीं, अल्लज़ी जअला लकुमुल अर्ज़ फिराशन, वो रब जिसने बनाया तुम्हारे लिए जमीन को फर्श, उसने जमीन को हमवार कर दिया, बिछा दिया तुम्हारे लिए, कैसे बिछाया है? चलिए इंशाल्लाह ताला शुरू से इस सूरत को हम सुनेंगे, आप गौर करिए आपको कितना इसमें से समझ आया अभी तक, अलिफ लाम मीम से लेकर कुल शैइन कदीर तक जायजा लीजिए, हर हर आयत समझ आ रही है या नहीं, उसका वर्ड्स भी और वैसे भी उसकी जो तफसीर आपने सुनी है वो सब समझ आ रही है, तो इंशाल्लाह चेक करें अपने आप को।
ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون والذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم وأولئك هم المفلحون إن الذين كفروا سواء عليهم أأنذرتهم أم لم تنذرهم لا يؤمنون ختم الله على قلوبهم وعلى سمعهم وعلى أبصارهم غشاوة ولهم عذاب عظيم ومن الناس من يقول آمنا بالله وباليوم الآخر وما هم بمؤمنين يخادعون الله والذين آمنوا وما يخدعون إلا أنفسهم وما يشعرون في قلوبهم مرض فزادهم الله مرضا ولهم عذاب أليم بما كانوا يكذبون وإذا قيل لهم لا تفسدوا في الأرض قالوا إنما نحن مصلحون ألا إنهم هم المفسدون ولكن لا يشعرون وإذا قيل لهم آمنوا كما آمن الناس قالوا أنؤمن كما آمن السفهاء ألا إنهم هم السفهاء ولكن لا يعلمون وإذا لقوا الذين آمنوا قالوا آمنا وإذا خلوا إلى شياطينهم قالوا إنا معكم إنما نحن مستهزئون الله يستهزئ بهم ويمدهم في طغيانهم يعمهون أولئك الذين اشتروا الضلالة بالهدى فما ربحت تجارتهم وما كانوا مهتدين مثلهم كمثل الذي استوقد نارا فلما أضاءت ما حوله ذهب الله بنورهم وتركهم في ظلمات لا يبصرون صم بكم عمي فهم لا يرجعون أو كصيب من السماء فيه ظلمات ورعد وبرق يجعلون أصابعهم في آذانهم من الصواعق حذر الموت والله محيط بالكافرين يكاد البرق يخطف أبصارهم كلما أضاء لهم مشوا فيه وإذا أظلم عليهم قاموا ولو شاء الله لذهب بسمعهم وأبصارهم إن الله على كل شيء قدير
يا أيها الناس اعبدوا ربكم الذي خلقكم والذين من قبلكم لعلكم تتقون.
اچھا ایک بات آپ دیکھیں یہاں پہ سبحان اللہ, جو قرآن کریم کو بارش سے تشبیہ دی گئی ہے نا, تو بارش بھی رحمت ہوتی ہے, کھیتوں کو شاداب کرتی ہے, ہرا بھرا کرتی ہے. اسی طرح قرآن سے بھی روحوں کو تازگی ملتی ہے, شادابی ملتی ہے. بلکہ اللہ تعالیٰ نے تو اسلام کو بھی نعمت قرار دیا, الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی, میں نے تمہارے اوپر اپنی نعمت کو مکمل کر دیا. تو قرآن یا اسلام جو بھی اسے لیں گے تو یہ تو ایک نعمت ہے, ایک رحمت ہے. اس کو اپنے لیے انسان مشکل نہ سمجھے, اس کو اپنے لیے ایک رکاوٹ نہ سمجھے اپنی زندگی کے لیے, بلکہ اس کے اوپر عمل کرنے کو اپنی سعادت سمجھے, اس کو نعمت کے طور پہ لے, انعام کے طور پہ لے. انشاء اللہ تعالیٰ. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.